यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजका लागि तय गरिएको सचिवालय बैठक स्थगित भएको छ। कोरोना भाइरसको जोखिमका कारण यही भदौ 18 गतेसम्मका लागि बैठक सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि आजको बैठक बोलाइएको थियो। पार्टीले गत साउन 30 गते पार्टी एकतामा देखिएका विवादको समाधानका लागि सुझाव दिन महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा 6 सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले यही भदौ 6 गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ। कोरोना भाइरसको संक्रमणबाट हिजो थप 12 जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या 195 पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो मोरङका 2, भक्तपुर र मकवानपुरका 1-1 जना महिला र उदयपुर, पर्सा, धनुषा, सिराहा, झापा, चितवन, कास्की र रूपन्देहीका 1-1 जना पुरूषको मृत्यु भएको जानकारी दिनुभयो। यस्तै हिजो थप 927 जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 36,456 पुगेको छ। हिजो 10,229 वटा नमूनाको पीसीआर परीक्षण गर्दा काठमाडौँ उपत्यकामा 415,927 जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। हिजो थप 169 जना संक्रमण मुक्त भएसँग हालसम्म संक्रमण मुक्त हुनेको संख्या 20,242 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरूको मनोबल कमजोर बनाउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले दैनिक रूपमा बढ़दै गएको संक्रमणको दरबाट नआतिन र संयमित रहन सबैमा आग्रह गर्नुभयो। प्रवक्ता डाक्टर गौतमले कोविड 19 संक्रमण नियन्त्रणका लागि जारी भएको निषेधाज्ञाका कारण रगत संकलनको काम प्रभावित भई अस्पतालहरूमा रगतको अभाव भएकाले नियमित रक्तदान गर्दै आएका सबैलाई सुरक्षित रूपमा अस्पताल तथा रक्त संचार केन्द्रहरूमा सम्पर्क गरी रक्तदान गर्न समेत आग्रह गर्नुभयो। कोरोना भाइरसको संक्रमण फैलदै गएपछि मुलुकका विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाको समय थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले साउन 10 गतेदेखि वीरगंज नगर क्षेत्रभित्र घोषणा गरेको निषेधाज्ञाको समय भदौ 18 गतेसम्मका लागि थप गरेको छ। दाङमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलन नदिन भोलिदेखि 1 हप्ताका लागि लकडाउन गरिने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो। चितवनमा कोरोना संक्रमणको जोखिम र त्रास बढ़दै गएकाले भदौ 19 गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिनुभयो। स्याङ्जामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै 1 हप्ताका लागि थपिएको छ। महोत्तरीको गौशाला नगरपालिकाले स्वास्थ्य संस्थाबाट प्रदान गर्ने सेवाहरू बाहेक नगरपालिका र ओडा कार्यालयबाट प्रदान गर्ने सम्पूर्ण सेवाहरू भदौ 19 गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना जोखिम बढ़ेको भन्दै ओखलढुङ्गाको रूम्जाटा र ओखलढुङ्गा सामुदायिक अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ। सरकारले अस्पताल नभएका 649 स्थानीय तहमा 500 याको अस्पतालको सेवा तत्कालै शुरू गर्ने भएको छ। अस्पताल शुरू गर्नका लागि आवश्यक औजार र उपकरण खरिदका लागि 64 करोड़ रकम निकासा भएको र अस्पतालमा तत्कालमै कम्तीमा 1 जना एमबीबीएस डाक्टर, 2 जना नर्स र अन्य स्वास्थ्य कर्मी रहने गरी व्यवस्था गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथामका लागि काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद नगरिने बताउनु भएको छ। कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा हिजो विभिन्न संस्थाका प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्नुहुँदै मन्त्री ढकालले काम गर्ने क्रममा केही कमजोरी भए सुधार गरेर अघि बढ़ने उल्लेख गर्नुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा तत्काल होम डेलिभरी सेवा जरूरी नभएको प्रश्न पारेको छ। प्रहरीले डेलिभरी सेवा रोक्न थालेको भन्दै ती संस्थाका प्रतिनिधिले हिजो जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै सेवा सञ्चालन गर्न दिन माग गरेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तत्काल सेवा सञ्चालन गर्न नसकिने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरा सोभिउले शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक माध्यमबाट भए पनि परीक्षा लिन माग गरेको छ। अनेरा सोभिउले हिजो शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई इमेलबाट 21 सूत्रीय मागसहितको ज्ञापन पत्र प्रस्तुत गर्दै सिकाइ सहजीकरण निर्देशिका 2077 को समीक्षा र अनुगमन गरी त्यसलाई शैक्षिक सत्रकै अंग बनाउन माग गरेको छ। रूपन्देहीमा तरकारीमा पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर 1 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रूपन्देहीको सैना मैना नगरपालिका वडा नम्बर 9 बरहना वन रहना बस्ने 40 वर्षीय भीमबहादुर नेपालीको तरकारी बारीमा पानी लगाउँदा मोटरमा करेन्ट प्रवाह भएर मृत्यु भएको हो। अछामको साफी बगर नगरपालिका वडा नम्बर 13 बाबला स्थित बाहुन टोलमा चट्याङ लागेर 7 घाइते भएका छन्। घाइते मध्ये 3 अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। र सरकारले मनसूनजन्य विपदका कारण जोखिममा परेका समुदायको सुरक्षित बसोबासका लागि अस्थायी वासस्थानको व्यवस्थापन थालेको छ। स्थायी व्यवस्थापनका लागि भौगोलिक अध्ययन गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया समेत शुरू गरिएको राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यो वर्ष सबैभन्दा बढ़ी प्रभावित जिल्ला सिन्धुपाल्चोकबाट प्रक्रिया थालिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो। अन्य जिल्लाको बस्ती व्यवस्थापनमा समेत आवश्यक कार्यविधि बनाइने उहाँले बताउनुभयो। 6 समाचार यही पूरा हुन्छ। अब कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।